नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अख्तियारको प्रमुख आयुक्त हुन लोकमान सिंह कार्कीको योग्यता नपुगेको सर्वोच्चको ठहर, नियुक्ति बदर र अर्को योग्य व्यक्तिलाई प्रमुख आयुक्त बनाउन सर्वोच्चको आदेश।
विपक्षीको नाराबाजीका बीच संसदमा संविधान संशोधन प्रस्ताव दर्ता, गैर संसदीय र अप्रजातान्त्रिक काम भएको एमालेको आरोप।
यो भन्दा निरङ्कुश तरिका अर्को केही पनि हुँदैन, यो लोकतन्त्रको विरुद्धमा छ।
बोक्सीको आरोपमा छिमेकीलाई कुट्ने गुल्मीकी बाटुली कुमारले माफी मागिन्, घाइते महिलाको उपचार खर्च बेहोर्ने सहमति।
भारत विरूद्ध राष्ट्रसंघमा पाकिस्तानको उजुरी, बलुचिस्तान, फाटा र कराचीमा भारतले हस्तक्षेप गरेको दावी।
र झापाको बिर्ता युनाइटेड क्लबलाई 8 फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि।
8 ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा यही मार्च 21 23 काठमाडौँमा 3 8 ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सो सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव संगालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा, पोस्ट बक्स नम्बर 8975, ईपीसी 18-13 यही जनवरी महिनाको अन्तिम सम्ममा पठाउन अनुरोध गरिन्छ। छनौट गरेका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 01-5537-175, 55-54-214, 55-20-322, 55-24-782 सम्पर्क गर्नुहोला।
हेटौँडा सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन 0557-412-595, 98-550-79-222।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य ठहर गरेको छ। सर्वोच्च अदालतले कार्कीको अख्तियार प्रमुख हुन आवश्यक योग्यता नपुगेको ठहर गर्दै अर्को योग्य व्यक्तिलाई प्रमुख आयुक्त नियुक्त गर्न आदेश दिएको छ। ठूला दलहरूको सहमतिमा 2070 साल वैशाख 25 तत्कालीन राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषदको सिफारिशमा कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्नुभएको थियो। नियुक्ति लगतै अधिवक्ता ओम प्रकाश अर्यालले अख्तियार प्रमुख हुन लोकमान सिंहको योग्यता नपुगेको भन्दै नियुक्ति बदर गर्न माग गरेर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि पुनरावलोकन गर्दै आज न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराई, ईश्वर प्रसाद खतिवड़ा र अनिल कुमार सिन्हाको पूर्ण इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो। संविधान अनुसार अख्तियार प्रमुख हुन कानून, प्रशासन, इन्जिनियरिङ, लेखा विषयमा स्नातक गरी 20 वर्षको सरकारी सेवा गरेको पर्ने व्यवस्था छ। सर्वोच्चले आदेशमा कार्कीसँग सरकारी सेवामा 20 वर्षको अनुभव नभएको उल्लेख गरेको छ। सर्वोच्चले 2041 साउनदेखि 2047 असोजसम्मको तत्कालीन श्री 5 हुकुमबाट राजप्रसाद सेवा अन्तर्गत गरेको कामलाई सरकारी अनुभवसँग जोड्न नमिल्ने ठहर गरेको छ। जस अनुसार कार्कीले 2047 सालदेखि 2065 सम्म जम्मा 18 वर्ष सेवा गरेको र त्यस अवधिमा पनि पटक पटक निलम्बनमा परेको भन्दै सर्वोच्चले अयोग्य ठहर गरेको हो।
यस्तै सर्वोच्चले अख्तियार प्रमुख हुन चाहिने उच्च नैतिक चरित्र पनि कार्कीसँग नभएको आदेशमा उल्लेख गरेको छ। कार्कीले 2062-63 जनआन्दोलनमा दमन गरेको, अनियमितता गरेका लगायत कारणले विवादमा पर्नुभएको थियो। अर्यालले दायर गरेको योग्यता सम्बन्धी रिट निवेदन सर्वोच्चले शुरूमा खारेज गरेको थियो। फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले फेरि सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो। निवेदनमाथि सुनवाई गर्दै गएको भदौ 31 सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब अख्तियार प्रमुखको नियुक्ति गर्दा योग्य व्यक्तिलाई गर्न राष्ट्रपति कार्यालय र संवैधानिक परिषदलाई आदेश दिएको छ।
यस्तै सर्वोच्च अदालतले कार्कीको योग्यता सम्बन्धी मुद्दामा म्याद तामेल गर्न अवरोध गरेको भन्दै कार्कीका ज्वाई सहित 5 जनालाई जनै 1,000 रूपियाँ जरिवाना गरेको छ। अदालतका तामेलदार शम्भु बहादुर खत्री, काठमाडौँ महानगरपालिका वडा नम्बर 10 की वडा सचिव सरिता राई, वडा कार्यालयका कर्मचारी भीषराज अर्याल र प्रहरी नायब निरीक्षक नकुलराज गौतम र कार्कीका ज्वाई प्रबल थापाले म्याद तामेल गर्न अवरोध गरेको सर्वोच्चले ठहर गरेको छ। यस्तै खत्री, राई, गौतमले पदीय जिम्मेवारी पूरा नगरी न्यायिक कार्यमा अवरोध गरेको भन्दै सर्वोच्चले उनीहरूलाई विभागीय कार्यवाही गर्न सम्बन्धित कार्यालयलाई आदेश पनि दिएको छ। उनीहरूले कार्कीको मध्य बानेश्वरमा रहेको घरमा म्याद तामेलेको पत्र टाँस्न अवरोध गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलको नाराबाजीका बीच संसदमा दोस्रो संविधान संशोधन विधेयक पेश भएको छ। संसद बैठकमा एमाले सहितका विपक्षी दलहरूले नाराबाजी गर्दै संशोधन प्रस्ताव पेश नगरी फिर्ता लिन माग गरे पनि सभामुख अनसरी घरतीले विधेयकलाई अगाडि बढाउनु भएको हो। बैठक बस्नुअघि तीन दलका शीर्ष नेताबीच भएको छलफल निष्कर्ष विहीन भएपछि सभामुख अनसरी घरतीले सत्तापक्षीय दलको दबावमा संशोधन प्रस्ताव अघि बढाउनु भएको हो। बैठकमा संशोधन प्रस्तावको कुरा उठ्ने बित्तिकै विपक्षी दलले नाराबाजी शुरू गरेका थिए, तर सभामुख घरती मगरले विपक्षीको नाराबाजी नसुने झैं गरी कानून मन्त्री अजय शंकर नायकलाई प्रस्ताव पेश गर्न अनुमति दिनुभयो।
कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री अजय शंकर नायकलाई नेपालको संविधान दोस्रो संशोधन 2073 प्रस्तुत गर्न अनुमति दिन्छु।
सामान्य सभामुख महोदय, नेपालको संविधानमा रहेको भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्धारण गरेका भाषालाई संविधानको अनुसूचीमा समावेश गरिने व्यवस्था गर्न नेपाल नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने, कारवाही चलाएपछि नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गर्न राष्ट्रिय सभा महिला दलित अपाङ्ग भएका व्यक्ति तथा अल्पसंख्यकको प्रतिनिधित्वको साथै प्रत्येक प्रदेशको जनसङ्ख्याको अनुपातमा निर्वाचित हुने गरी प्रतिनिधित्व सुनिश्चित गर्न तथा केही प्रदेशहरूको सीमाङ्कन हेरफेर गरी संविधानमा सबैको अपनत्व सुनिश्चित गर्ने समेत प्रयोजनको यो संशोधन विधेयक सदन समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
यसअघि विपक्षीले अवरोध गर्दै गरेको भन्दै सभामुख घरती मगरले बैठक स्थगित गर्दै आउनु भएको थियो। संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी एमाले सहितका 9 दलले मंसी 16 गतेदेखि बैठक अवरोध गर्दै आएका थिए। विरोध हुँदाहुँदै प्रस्ताव अघि बढाएको भन्दै एमाले कड़ा आपत्ति जनाएको छ। बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले विरोधका बीच पनि संसद बैठक अघि बढाउनु गैर संसदीय र लज्जाको विषय भएको भन्दै टिप्पणी गर्नुभयो।
यो भन्दा निरंकुश तरिका अर्को केही पनि हुँदैन। यो लोकतन्त्रको विरुद्धमा छ र सारा संसारभरि संसदीय अभ्यासको विरुद्धमा पनि आज सभामुखज्यूले संसदमा सम्पूर्ण प्रतिपक्ष एक भएर विरोध गरिरहेको बेलामा पनि उहाँले प्रस्तुत गर्नुभयो। यो अत्यन्त लज्जास्पद घटना घटेछ हाम्रो देशको संसदमा। हामी यो विरोधलाई यसै गरेर अगाडि बढाउँछौ।
तर सत्तापक्षीय दलले भने अहिलेको आवश्यकता अनुसार संसदले उपयुक्त निर्णय गरेको दावी गरेका छन्। नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले संशोधन प्रस्ताव पेश भएपछि संविधान कार्यान्वयनका लागि सहमतिको वातावरण बनेको बताउनुभयो।
यसो गर्नै पर्थ्यो किनभने हाम्रा सबै विषयको चाहिँ छिनफान गर्ने जनताको सबभन्दा सर्वोच्च जनप्रतिनिधि संस्था भनेको नै संसद हो। उहाँहरूले विरोध त गर्नुभयो तर प्रतिपक्षले नै सहयोग गरेर यो संशोधनको प्रस्ताव टेबल हुन सकेको छ। यसले के संकेत गर्छ भने अब आगामी दिनमा पनि चाहे त्यो स्थानीय तहको पुनर्संरचना सहितको चाहिँ निर्वाचनको कुरा होस्, चाहे अन्य निर्वाचन सम्बन्धी विधेयक पास गर्ने कुरा होस्, अब यसले ब्रेक थ्रु गर्यो। त्यो असहमतिभित्रको सहमति हो। सहमतिको दिशातिर देश अब जाने एउटा आधार तयार भयो।
यस्तै चुनाव सम्बन्धी 2 महत्वपूर्ण विधेयक पनि आज संसदमा पेश भएको छ। कानून मन्त्री अजय शंकर नायकले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पेश गर्नुभएको हो। यसअघिका संसद बैठकको शुरूमै अवरोध गरेका विपक्षी दलले चुनाव सम्बन्धी विधेयक पेश गर्न सहमति जनाएका थिए।
गुल्मीमा बोक्सीको आरोपमा कुटपिट गर्ने रेसुङ्गा नगरपालिकाका बाटुली कुँवरले माफी मागेकी छिन्। उनले कपिलवस्तु चन्द्रौटाकी कमला चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेकी थिइन्। आफूलाई बोक्सीको आरोप लगाएको भन्दै चौधरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि आरोपित बाटुली कुँवरलाई छलफलका लागि बोलाएको थियो। छलफलका क्रममा उनले चौधरीसँग माफी माग्ने र उपचार खर्च समेत उपलब्ध गराउने भएपछि दुवै पक्षबीच सहमति भएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो। बाटुलीले बोक्सीको आरोप लगाउँदै टाउकोमा दाउराको चिरपट प्रहार गर्दा कमला चौधरी घाइते हुनुभएको थियो। धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाई पूरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तरपछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयु सिडी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी साथै चिन्ता मुक्त छौँ।
आईसीडी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
काठमाडौँ उपत्यका कुन अञ्चलमा पर्छ?
ए नारायणी, बी बागमती।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा यो हो चन्द्रागिरी
केबलकार।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले अख्तियारको प्रमुख आयुक्त हुन लोकमान सिंह कार्कीको योग्यता नपुगेको सर्वोच्चको ठहर, नियुक्ति बदर, अर्को योग्य व्यक्तिलाई प्रमुख आयुक्त बनाउन सर्वोच्चको आदेश, विपक्षीको नाराबाजीका बीच संसदमा संविधान संशोधन प्रस्ताव दर्ता, गैर संसदीय र अप्रजातान्त्रिक काम भएको एमालेको आरोप लगायतका खबर प्रस्तुत गरे।
अब बाँकी खबर। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ सुशील गेवालीले सरकारको माग बमोजिम दोस्रो पटक स्पष्टीकरण बुझाउनु भएको छ। यसअघि बुझाएको स्पष्टीकरण चित्तबुद्ध नभएको भन्दै सरकारले गत बिहिबार गेवालीसँग दोस्रो पल्ट स्पष्टीकरण मागेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव दिनेश कुमार थपलियाले कार्यकारी अधिकृत गेवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिनुभयो। स्पष्टीकरणमा गेवालीले आफूलाई पदबाट हटाउन सरकारसँग तथ्यपरक र वस्तुगत आधार नभएको दावी गर्नुभएको छ। गेवालीले आफूले भूकम्प प्रभावितको लागि निकै खटेर काम गरेकोले सरकारले नहटाउने विश्वास पनि व्यक्त गर्नुभएको छ। स्पष्टीकरणमा पुननिर्माणको कामले गति लिएको र अझ धेरै गति लिने प्रक्रियामा रहेको उल्लेख छ। स्पष्टीकरण मार्फत प्राधिकरणले आजसम्म गरेका कामको समीक्षा पनि बुझाइएको प्राधिकरणका एक कर्मचारीले उज्यालोलाई जानकारी दिए। भूकम्पपछिको पुननिर्माणको काम चित्तबुद्ध नभएको भन्दै सरकारले गेवालीलाई हटाउने उद्देश्यले स्पष्टीकरण सोधेको थियो।
सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि अध्ययन अघि बढ़ाउन समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि आवश्यक ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई के कसरी मेट्रो रेल आयोजनालाई अघि बढ़ाउन सकिन्छ भन्ने बारेमा पनि अध्ययन गर्ने र सिफारिश गर्ने जिम्मेवारी दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो। तीन महिनाको समय पाएको समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि सदस्य छन्। बैठकले माथिल्लो कर्णाली र अरूण तेस्रो जलविद्युत आयोजना प्रवर्धक कम्पनीलाई वित्तीय स्रोत जुटाउन थप एक वर्षको समय दिने निर्णय पनि गरेको अधिकारीले जानकारी दिनुभयो। दुई वर्ष अघि नै परियोजना विकास सम्झौता पीडीए गरेका यी दुवै आयोजनाले यसअघि नै वित्तीय स्रोत व्यवस्थापन गरिसक्नुपर्ने थियो, तर दुवै कम्पनीले वित्तीय स्रोत जुटाउन असफल भएपछि एक वर्ष समय थप्न लगानी बोर्ड समक्ष माग गरेका थिए। संखुवा सभामा बन्ने अरूण तेस्रोले मुहावजा वितरणको काम अन्तिम चरणमा पुर्याएको छ भने सुर्खेत, दैलेख र अछाममा बन्ने माथिल्लो कर्णालीले मुहावजा वितरणको प्रक्रिया थालेको छ। लगानी बोर्डको बैठकले परियोजना बैंक बनाउन पनि स्वीकृति दिएको छ। बैठकले तामाकोशी तेस्रो परियोजनालाई कसरी अघि बढ़ाउने सम्बन्धी ढाँचाको समेत टुंगो लगाएको प्रमुख कार्यकारी अधिकृत गेवाल अधिकारीले जानकारी दिनुभयो।
मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मौसमी राडार राख्ने तयारी गरेको छ। मौसमीय पूर्व सूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढ़ेको विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार सुर्खेतको रातानाङला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ। तीमध्ये सुर्खेतको राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माण अन्तर्गत आर्थिक सहयोग रहनेछ भने बाँकी दुई स्थानको राडारका लागि नेपाल सरकारले खर्च बेहोर्नेछ। जडान सहित सबै खर्च प्रति राडार 20 करोड रुपियाँ रहनेछ।
कतारमा कार्यरत नेपाली सहित अरू आप्रवासी कामदारका समस्या समाधानका लागि तीन दिने उद्धार अभियान शुरू भएको छ। आज शुरू भएको अभियान मंगलबारसम्म चल्नेछ। राष्ट्रिय मानवाधिकार समिति कतार र कतारको रेड क्रिश्चियन्टले थालेको अभियान अन्तर्गत कतारका विभिन्न कम्पनीमा खाना बस्न समस्या भएका र अलपत्र परेका कामदारलाई खाद्यान्न तथा लत्ता कपड़ा वितरण गरिनेछ। समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन्।
राजनीतिक पूर्वाग्रह, द्वन्द तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई आफ्नो यथार्थ विवरण बुझाउन जाँचबुझ समितिले आग्रह गरेको छ। राजनीतिक पूर्वाग्रह, द्वन्द तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीको विषयमा गठित जाँचबुझ समितिले सूचना निकालेर 15 दिनभित्र आवश्यक कागजात सहित समितिको कार्यालयमा निवेदन दिन आग्रह गरेको हो। सरकारले शिक्षा ऐन 2028 संशोधन अनुसार राजनीतिक पूर्वाग्रह, द्वन्द तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्वहाली गर्ने विषयमा जाँचबुझका लागि गएको मंगसिर 26 गते समिति गठन गरेको थियो।
सरकारले वृद्ध वृद्धा, एकल महिला तथा सीमान्तकृत समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता बालबालिकालाई पनि दिने भएको छ। गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने भएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिन अघि ती जिल्लामा बसोबास गर्ने 5 वर्ष मुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको केन्द्रीय पंजीकरण विभागका सूचना अधिकारी खेलप्रसाद सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार आय स्रोत भएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक 600 रुपैयाँ दिइनेछ।
कञ्चनपुरको भीमदत्त नगरपालिका राजीपुरमा चितुवाको आक्रमणबाट 4 घाइते भएका छन्। चितुवाको आक्रमणमा परि भीमदत्त नगरपालिकाका लालबहादुर सार्की, प्रहरी हवलदार शंकर दत्त मिश्रा, डडेलधुराका गणेश भाट र बेदकोट नगरपालिकाका मोहन विष्ट घाइते हुनुभएको हो। हात्तीको प्रयोग गरी चितुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भूकम्प प्रभावित 11 जिल्लाका 100 विद्यालय भर्चुअल कक्षामा जोड़िएका छन्। शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरको श्रव्य दृश्य स्टुडियोबाट शिक्षा मन्त्री धनीराम पौडेलले टेलिभिजन मार्फत पढ़ाई हुने भर्चुअल कक्षाको उद्घाटन गर्नुभएको हो। यो प्रविधि मार्फत अब शैक्षिक जनशक्ति विकास केन्द्रको श्रव्य दृश्य स्टुडियोबाट विषयगत शिक्षकले पढ़ाएको कुरा भूकम्प प्रभावित 100 सामुदायिक विद्यालयका विद्यार्थीले कक्षा कोठामा रहेको टेलिभिजनको पर्दामा प्रत्यक्ष हेर्न र सिक्न सक्नेछन्। त्यसका लागि मन्त्रालयले छनौट गरेका 100 विद्यालयमा आवश्यक प्रविधि र उपकरणको जडान गरिसकिएको छ।
साझा प्रकाशनले संस्थालाई आर्थिक व्यवहार कम गर्न भन्दै 69 जना कर्मचारी कटौती गरेको छ। संस्था आर्थिक संकटमा रहेकोले व्यवहार कम गर्नका लागि आज विभिन्न तहका 69 जना कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसअघि गत साउन महिनामा 22 जना अधिकृत स्तरका कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो। उहाँले उपदान सहित 3 महिनाको तलब दिने गरी कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको जानकारी दिनुभयो।
रसुवागढी नाकामा आज बिहानदेखि सवारी आवागमन बन्द गरिएको छ। चीनको केरुङतर्फको सड़क निर्माणका लागि चिनिया पक्षले हिजो बेलुकी ब्लास्टिङ गरेपछि गाड़ी चलाउन रोक लगाइएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार भोलिदेखि गाड़ी चल्ने सम्भावना छ। चिनिया पक्षले सवारी तथा मानिसको समेत आवागमन रोकेपछि काठमाण्डुबाट चीन जान लागेका मालवाहक कन्टेनर बेत्रावतीमा नै रोकिएका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। उदयपुरको बेलटार बसाहा नगरपालिका क्षेत्रबाट अवैध ढुङ्गा निकासी गर्दै गरेका 6 ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। माडीबास खोलाको वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा निकासी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको सेक्टर वन कार्यालय का प्रमुख उपसचिव शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो। नियन्त्रणमा लिएको ट्याक्टर भावना सप्लायर्स बेलटारको रहेको जिल्ला विकास समिति उदयपुरले जनाएको छ।
महोत्तरीको कान्ति बजारमा 11 लाख रूपैयाँको लागतमा कृषि उपज केन्द्र निर्माण गरिएको छ। लक्ष्मीनिया गाविसको कान्ति बजारमा जिल्ला कृषि विकास कार्यालयको 9,69,000 र उपभोक्ताको 1,45,000 रूपैयाँ लागतमा 2 कोठे पक्की कृषि उपज केन्द्र निर्माण गरिएको हो। केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका किसानले आफ्नो उत्पादन बजारमा पठाउन सक्ने साथै उचित मूल्य पाउने विश्वास लिइएको छ।
नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले हिले बजारमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा डोजर लगाएर हटाएको छ। स्थानीय प्रशासनले एक महिने अल्टिमेटम सहितको सूचना टाँस गरेको 41 दिनपछि आज प्रहरीको उपस्थितिमा घर टहरा हटाइएको हो। प्राधिकरणको 195 रोपनी मध्य झण्डै 20 रोपनी जग्गा अतिक्रमण गरी घर टहरा बनाएर 45 परिवार बस्दै आएका थिए।
सल्यानको सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएपछि वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने भएको छ। साना शहरी विकास कार्यक्रम मार्फत शारदा नगरपालिका 2 र 3 पर्ने खलंगा खानेपानी आयोजना निर्माण भएसँगै आगामी माघ दोस्रो हप्तादेखि सहजै खानेपानी पाउने उपभोक्ता महासंघका अध्यक्ष तथा उपभोक्ता समिति खलंगाका उपाध्यक्ष केशव बुढाथोकीले जानकारी दिनुभयो।
डडेलधुराको साउखर्कामा सेनाको गाड़ी पल्टिँदा 29 सैनिक घाइते भएका छन्। हिमपातका कारण अवरूद्ध भएको अत्तेरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको गाड़ी दुर्घटनामा परेको हो। घाइतेहरूको डडेलधुराको उपक्षेत्रीय अस्पताल र 11 काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रीतना दिपायलले जनाएको छ। हिमपातका कारण गएरातीदेखि बन्द अत्तेरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग भने खुलेको छ।
सर्वोच्च अदालतले लोकमान सिंह कार्की अख्तियारको प्रमुख हुन योग्य नभएको भन्दै नियुक्ति बदर गरेको खबरमा फेसबुकमा नवीन चापागाई लेख्नुहुन्छ, यो निर्णयले न्यायपालिकामाथिको नागरिकको भरोसा दोब्बर भएको छ।
कुर्घेली कृष्ण ट्वीट गर्नुहुन्छ, नियम मिचेर पदमा पुगेका र पदमा रहँदा त्यसको दुरूपयोग गर्नेहरू कुनै न कुनै समय कार्यवाहीमा पर्छन् नै, त्यसैको गतिलो उदाहरण हो यो।
प्रदीप खड्का ट्वीटमा सोध्नुहुन्छ, लोकमान अयोग्य कि उनलाई नियुक्त गर्ने त्यति बेलाका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी अयोग्य।
फेसबुकमा राजेन्द्र श्रेष्ठ लेख्नुहुन्छ, यसमा त सिफारिश गर्नेलाई पो कार्यवाही गर्नुपर्छ, योग्यता नपुगेको भए उनलाई के आधारमा नियुक्ति गरियो त, अनि रिट हाल्ने पनि यतिका वर्ष चाहिँ किन चुप बसे।
फेसबुकमा विष्णु धितालको प्रश्न छ, यत्रो समयसम्म योग्य भएका कार्की अहिले आएर कसरी अयोग्य, योग्य नै नभई कसरी अख्तियारका प्रमुख हुनुभयो त उहाँ, यसरी नै हेर्ने हो भने त अहिलेका मन्त्री र नेताहरू कति योग्य होलान् त।
अनि विपक्षीको विरोधका बीच संसदको प्रक्रिया अघि बढेकोमा निर्मल तिमल सिन्हाले फेसबुकमा लेख्नु भएको छ, प्रतिपक्षी दल नेकपा एमाले लगायत 9 दलले अब यो संविधान संशोधन विधेयक पास हुन नदिने भनिसकेका छन्। देशको राजनीतिक खिचातानी झनै बढेको छ, यस्तो अवस्था कहिले अन्त्य हुने।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशका खबर। पाकिस्तानले बलुचिस्तान, फाटा र कराचीमा भारतले हस्तक्षेप गरेको सबूत सहितको प्रतिवेदन संयुक्त राष्ट्रसंघमा बुझाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार राष्ट्रसंघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि मलिहा लोदीले सबूतमा आधारित प्रतिवेदन राष्ट्रसंघका महासचिवलाई बुझाउनु भएको हो। बलुचिस्तान, फाटा र कराचीको आतंकवादमा भारतको गुप्तचर निकाय र को संलग्न पुष्टि भएको सबूतसहित प्रतिवेदन बुझाइएको समाचार संस्था एपीले जनाएको छ। भारतले लामो समयदेखि आतंकवादलाई सहयोग गरेर राष्ट्रसंघको घोषणा पत्रको खुला उल्लंघन गरिरहेको पाकिस्तानको दावी छ। उसले आफू शान्ति चाहने राष्ट्र भएको तर आफ्नो स्वायत्तताको सुरक्षाका लागि सधैँ सजग रहेको बताएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। बिर्ता युनाइटेड क्लब झापाले 8 फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि जितेको छ। आज भएको फाइनलको अतिरिक्त समयमा कर्णसिंह सुनाम स्मृति क्लब ताप्लेजुङलाई 2-1 हराउँदै बिर्ता युनाइटेडले उपाधि जितेको हो। उसका लागि बुद्ध चेमजोङ र योगेश गुरूङले गोल गरे भने कर्णसिंह सुनाम स्मृति क्लबका लागि रविन धिमालले 1 गोल गरेका थिए। निर्धारित समयमा दुवै टोलीले 1-1 गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। उपाधिसँगै बिर्ता युनाइटेडले 2,50,000 र उपविजेता कर्ण सिंह सुनाम स्मृति क्लबले 1,50,000 नगद पुरस्कार पाएका छन्।
आयोजक सुदूरपश्चिम 11 स्पोर्ट्स क्लब धनगढ़ीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा भारतको पंजाब 11 5-0 हराउँदै सुदूरपश्चिम 11 स्पोर्ट्स क्लब सेमी फाइनलमा पुगेको छ। धनगढ़ी रंगशालामा भएको खेलमा सुदूरपश्चिमलाई जिताउन मणिराम चौधरीले ह्याट्रिक गरे भने प्रयन्न अन्जान र सुमित दुबेले 1-1 गोल थपे।
पोखरामा माघ 18 गतेदेखि महिला र पुरूषको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ न्यू डायमण्ड र हेल्प नेपाल स्पोर्ट्स क्लब सहभागी हुनेछन्। लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले 155,555 र उपविजेताले 77,777 रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रवेश टिकट बापतको आमदानीको 10% रकम द्वन्द पीड़ित बालबालिकालाई सहयोग गरिने समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो।
र स्पेनिश ला लिगा फुटबलमा आज राति 1:30 बजे बार्सिलोना र भिल्लारियलले खेल्दैछन्। बार्सिलोना 34 अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने भिल्लारियल 29 अंकसहित पाँचौं स्थानमा छ। यस्तै एफए कप फुटबलमा अहिले लिभरपुल र प्लेमाउथ खेलिरहेका छन्। खेलको दोस्रो हाफ चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। प्रतियोगितामा अहिले 9:15 बजे चेल्सी र पिटरबर्ग र 9:50 बजे टोटेनह्याम र स्टोन भिल्लाले खेल्नेछन्। एफए कपमा आज भएको खेलमा कार्डिफलाई 2-1 हराउँदै फुलह्याम चौथो चरणमा प्रवेश गरेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अख्तियारको प्रमुख आयुक्त हुन लोकमान सिंह कार्कीको योग्यता नपुगेको सर्वोच्चको ठहर, नियुक्ति बदर र अर्को योग्य व्यक्तिलाई प्रमुख आयुक्त बनाउन सर्वोच्चको आदेश।
विपक्षीको नाराबाजीका बीच संसदमा संविधान संशोधन प्रस्ताव दर्ता, गैर संसदीय र अप्रजातान्त्रिक काम भएकाले भएको इमालेको आरोप।
बोक्सीको आरोपमा छिमेकीलाई कुट्ने गुल्मीकी बाटुली कुँवरले माफी मागिन्, घाइते महिलाको उपचार खर्च बेहोर्ने सहमति।
भारत विरूद्ध राष्ट्रसंघमा पाकिस्तानको उजुरी, बलुचिस्तान, फाटा र कराचीमा भारतले हस्तक्षेप गरेको दावी।
र झापाको वीरता युनाइटेड क्लबलाई 8 फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।